परमेश्वरको आत्मिक छोरा छोरीहरूलाई परमेश्वरले दिनुभएको शिक्षाहरू हुन्, जसमा चाहिँ परमेश्वरसित सङ्गति कसरी गर्ने भनेर चाहिँ सिकाइएको छ। परमेश्वरको छोराछोरी हामी भइसकेपछि त हामी परमेश्वरसँग हिँड्नुपर्ने हो। यदि साँच्चै हामी उहाँको छोराछोरी हौँ भने हामी उहाँसँग हिँड्न सिक्न मन हुन्छ, उहाँको आज्ञाहरू पालन गर्ने मन हुन्छ, अनि कसरी उहाँको सेवा गर्ने भन्ने मन पनि हुन्छ। हामीले धेरै नजानौँला तर मन चाहिँ हुन्छ, किन यो नयाँ मन चाहिँ हामीले नयाँ जन्मद्वारा पाएका हुन्छौँ। पहिलो योहन्ना दुईको यो अब 18 खण्डमा आइपुगेपछि चाहिँ विषय चाहिँ केमा केन्द्रित छ भने यो परमेश्वरसित हामीले हाम्रो सङ्गति हुने क्रममा हामी छोराछोरीहरू परमेश्वर हाम्रो बुवासँग अनि उहाँको पुत्र येशु ख्रिस्टसँग पवित्र आत्माको सामर्थ्यमा हामी हिँड्न खोज्ने क्रममा त्यहाँ दुईवटा खतराहरू छन् भनेर अध्ययन गर्दै आयौँ। पहिलो खतरा चाहिँ 2:15-17 रहेको कुरा हामीले अध्ययन गरेका थियौँ। अनि के मलाई तपाईँहरूले बताउन सक्नुहुन्छ त्यो पहिलो खतरा चाहिँ के हो? कसैले जवाब दिनुहुन्छ? हात उठाउनु भन्छ। हुन्छ आशिष भाइ, ठिक, संसारसँगको प्रेम चाहिँ पहिलो खतरा हो। परमेश्वरलाई गर्नुपर्ने प्रेम पहिलो स्थानको सट्टामा चाहिँ यहाँ अब अर्को खतरा आइरहेछ। हाम्रो प्रेमलाई खिच्ने कुरा चाहिँ संसार छ, संसारको अभिलाषाहरू, आँखाको अभिलाषा, शरीरको अभिलाषा र जीवनको सेखी, जसको बारेमा चाहिँ हामीले अध्ययन गऱ्यौँ। तर त्यहाँ दोस्रो खतरा पनि छ जुन चाहिँ हामीले हेर्न थालेका थियौँ, र दोस्रो खतरा चाहिँ 18 लिएर चाहिँ यो 29 छ। अनि त्यो खतरा चाहिँ के हो दाजु दिदीबहिनीहरूमध्ये कसैले हात उठाउनुहुन्छ मलाई थाहा छ जवाब भनेर? कोही छ हात? कसैको त हात देखिरहेको छैन मैले। दोस्रो खतरा के हो सविता? हुन्छ, क्रिस्ट विरोधी अथवा अझ त्यो बेठिक होइन, एकदम ठिक हो। अनि ज्योतिले पनि हात उठाउनु भएको थियो, तपाईँले चाहिँ के भन्नुहुन्थ्यो? ठिक, झुटा शिक्षा चाहिँ दोस्रो खतरा हो, जसलाई चाहिँ ख्रिस्ट विरोधीहरू भनेर चाहिँ भनेको, यहाँ बहिनीले भनेको पनि ठिक जवाब हो। झुटा शिक्षाहरू चाहिँ परमेश्वरको छोराछोरीको लागि चाहिँ एकदम खतरा हो। अनि हामी चाहिँ यहाँ के अध्ययन गर्न लागिरहेको छौँ आज भने, हामी परमेश्वरको साना नानीहरू, विशेष नयाँ विश्वासीहरू, जसले भर्खर भर्खरै हामीले ख्रिस्टलाई चिन्यौँ, भर्खर 1 भयो सायद, कसरी यी झुटा शिक्षकहरूलाई हामी चिन्न सक्छौँ? पहिलो प्रश्न, त्यसको जवाब चाहिँ यहाँ योहन्नाले दिन्छ। कसरी हामी चाहिँ यो झुटा शिक्षकहरूलाई चिन्न सक्छौँ, नम्बर 1। अनि नम्बर 2 चाहिँ, हामी परमेश्वरको साना नानीहरू कसरी यो झुटा शिक्षकहरूको भ्रमहरूबाट हामी जोगिन सक्छौँ? नम्बर 2 यसको पनि जवाब दिँदैछ, कसरी हामी यो झुटा शिक्षाबाट जोगिन सक्छौँ, कसरी चिन्ने, कसरी जोगिने। अनि यसको जवाबमा चाहिँ हामी जानु अगाडि हामी पहिलो योहन्ना 2:18-27 पढ्नेछौँ। पहिलो योहन्ना 2:18-27 पढ्नेछु। हे साना नानीहरू हो, यो अन्तिम घडी हो, अनि ख्रिस्ट विरोधी आउनेछ भने तिमीहरूले सुने अनुसार अहिले पनि धेरै ख्रिस्ट विरोधीहरू छन्। यसैबाट यो अन्तिम घडी हो भने हामी थाहा पाउँछौँ। हामीबाट तिनीहरू निस्के तर तिनीहरू हाम्रा थिएनन्, किनकि तिनीहरू हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहने थिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भनी प्रकट होस् भनेर तिनीहरू हामीबाट निस्के। तर तिनीहरूले उस पवित्र जनबाट अभिषेक पाएका छ र सबै कुराहरू जान्दछ। तिमीहरूले सत्यलाई जान्दैनौ भनेर होइन, तर तिमीहरूले यसलाई जान्दछौ र कुनै पनि झुट सत्य बाटोको होइन भनेर मैले तिमीहरूलाई लेखेको हुँ। झुट अरू को हो, झुट अरू को हो र त्यो बाहेक जसले येशु नै ख्रिस्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्छ, जसले पिता र पुत्रलाई इन्कार गर्छ त्यही हो ख्रिस्ट विरोधी। हरेक जसले पुत्रलाई इन्कार गर्छ त्यससँग पिता पनि हुनुहुन्न, तर जसले पुत्रलाई स्वीकार गर्छ त्यससँग पिता पनि हुनुहुन्छ। 24 पद, यस कारण जुन कुरा तिमीहरूले सुरुदेखि सुनेका छौ त्यो तिमीहरूमा रहिरहोस्, जुन कुरा तिमीहरूले सुरुदेखि सुनेका छौ सो तिमीहरूमा रहिरह्यो भने तिमीहरू पनि पुत्रमा र पितामा रहिरहनेछौ। अनि जुन प्रतिज्ञा उहाँले हामीसित बाँध्नु भएको छ त्यो यही हो अनन्त जीवन। तिमीहरूलाई बहकाउनेहरूको विषयमा मैले यी कुराहरू तिमीहरूलाई लेखेको छु, तर जुन अभिषेक तिमीहरूले उहाँबाट पाएका छौ त्यो तिमीहरूमा रहिरहन्छ र कुनै मानिसले तिमीहरूलाई सिकाउने खाँचो छैन। तर जसरी यही अभिषेकले तिमीहरूलाई सबै कुराको विषयमा सिकाउँछ र यो सत्य हो अनि झुट होइन, र जसरी यसले तिमीहरूलाई सिकाएको छ उसरी नै तिमीहरू उहाँमा रहिरहो। यहाँसम्म हामीले पढ्नेछौँ। त्यसो भए पहिलो बुदा हामी हेरौँ, साना नानीहरू परमेश्वरका सन्तानहरूले झुटा शिक्षकहरूलाई कसरी चिन्न सक्छन्। पहिलो चाहिँ यसरी चिन्न सक्छन् कि झुटा शिक्षकहरूले जहिले पनि प्रेरितहरूको शिक्षालाई त्याग्छन्। प्रेरितहरूको शिक्षालाई त्याग्नेहरू चाहिँ झुटो शिक्षकहरू हो। प्रेरितहरूको शिक्षा भनेको नयाँ नियमको शिक्षा। यहाँ यूहन्ना भन्ने प्रेरितले के भन्छ भने तिनीहरू हामी प्रेरितहरूबाट निस्के, तिनीहरू त्यसैले हाम्रा अथवा हामी प्रेरितहरूको शिक्षाको होइन रहेछ। यदि तिनीहरू हामीसँगै रहिरहेका भए त तिनीहरू हाम्रै हुन् भनेर थाहा पाउने थियो, तर उनीहरू त हाम्रो शिक्षालाई छोडेर गए अनि त्यसैले उनीहरू चाहिँ ख्रिस्ट विरोधी हुन्, उनीहरू झुटा शिक्षकहरू हुन् भनेर हामी जान्दछौँ भनेर चाहिँ पहिलो कुरा 19 पदमा त्यो लेख्छन्। हामीबाट तिनीहरू निस्के अर्थात् प्रेरितहरूको शिक्षालाई त्यागेको कुरा उनीहरूले सुनेका थिए, उनीहरूले कम्तीमा सुनेका थिए अनि सायद स्वीकार पनि गरेका हुन सक्छन्, तर पछि आएर चाहिँ ए यो होइन हामी चाहिँ भनेर अर्को शिक्षातिर उनीहरू लागे। पहिलो कुरा त्यो। दोस्रो कुरा चाहिँ कसरी हामीले चाहिँ झुटो शिक्षकहरूलाई चिन्न सक्छौँ भने पवित्र आत्मा ले नै झुटो शिक्षा जब आउँछ नि यो झुटो हो भनेर हामीलाई चिन्ने ज्ञान दिनुहुन्छ। यो अब यो एकदम महत्त्वपूर्ण छ। यहाँ चाहिँ हामीलाई के लेखेको छ भने परमेश्वरका जनहरू सत्य नजानेकाहरू होइन, सत्य जानेकाहरू हो। परमेश्वरको जनहरू त सत्य जानेर त उनीहरू चाहिँ स्वतन्त्र भएका छन्, सत्य नै उनीहरू नजानेका त होइन, सत्य जानेका छन् उनीहरू। उनीहरूले सही सुसमाचार जानेका छन्, येशु ख्रिस्ट को हुनुहुन्छ उनीहरूले जानेका छन्, उनीहरूले पिता हुनुहुन्छ भनेर जानेका छन्, पुत्रलाई चिनेका छन्। अनि उनीहरूभित्र चाहिँ यो सब निश्चित रूपमा जान्न सक्षम तुल्याउने एकजना अर्को व्यक्ति उनीहरूभित्र हुनुहुन्छ अनि त्यो चाहिँ पवित्र आत्मा हुनुहुन्छ, पवित्र आत्माद्वारा। अनि त्यसैले जब एउटा नयाँ कुरा उनीहरू सुन्छन्, एउटा नयाँ शिक्षाको हावा हुरी बतास चल्न थाल्छ त्यहाँ, तब उनीहरूले चाहिँ यो चाहिँ झुटो हो भनेर उनीहरूले छुट्याउन सक्नलाई पवित्र आत्माले उनीहरूलाई सहायता गर्नुहुन्छ। यदि उनीहरू पवित्र आत्मासँग हिँडिरहेका छन् भने त्यो चाहिँ महत्त्वपूर्ण छ। त्यो चाहिँ त्यो 21 पदमा हामीले त्यो पढ्यौँ। अनि तेस्रो कुरा चाहिँ झुटो शिक्षकहरूलाई कसरी चिन्छन् भने परमेश्वरको जनहरूले त्यो झुटो शिक्षकहरूको चरित्रद्वारा। झुटो शिक्षकहरूलाई कम्तीमा 3 तरिकाले बयान गरेको छ यो खण्डमा। 22 पदमा चाहिँ उनीहरूलाई उनीहरू झुट भनेछ, उनीहरू झुट बोल्नेहरू झुट। अनि 18 पदमा चाहिँ उनीहरूलाई ख्रिस्ट विरोधीहरू भनेको छ, ख्रिस्टको विरोध गर्नेहरू। र यहाँ अर्को अर्थ पनि छ त्यो हेरौँला। तर तेस्रो चाहिँ 26 पदमा बहकाउनेहरू भनेको छ, उनीहरू चाहिँ चलाकीसा छलसा उनीहरू चाहिँ झुट लिएर अरूलाई बहकाउन खोज्नेहरू भन्नु। सबै यो चरित्र त कसको हो भने शैतानको हो। शैतान चाहिँ झुटको बाबु हो भनेछ। उसले नै हाम्रो प्रथम बुवा आमा बसिरहेको बगैँचामा आएर हवालाई चाहिँ छल गरेको थियो, बहकाउमा पारेको थियो। परमेश्वरको सत्यलाई काटेर तिमीहरू मर्दैनौ, यो खाना यो 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 रुखको फल खाएर मर्दैनौ भनेर भनेका थिए, जबकि परमेश्वरले मर्छ भन्नुभएको थियो। त्यसैले उनीहरूको चरित्रद्वारा पनि जान्न सक्छन् उनीहरू चाहिँ सत्यवादी होइनन्, उनीहरूलाई झुट बोल्नलाई केही पनि डर छैन। उनीहरू पहिला त उनीहरूको शिक्षाको झुटको कुरा आउँछ 22 पदमा। यहाँ लेखेछ झुट अरू को हो र त्यो बाहेक जसले यीशु नै ख्रिस्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्छ, जसले पिता र पुत्रलाई इन्कार गर्छ। हेर्नुहोस् यो शब्द दोहोरिएको छ, त्यही हो ख्रिस्ट विरोधी। 23 पद, हरेक जसले पुत्रलाई इन्कार गर्छ त्यससँग पिता पनि हुनुहुन्न। अब यसबाट हामी के सिक्छौँ भने, जब कोही शिक्षकको कुरा हामीले त्यहाँ सुन्न पुग्छौँ अथवा कुनै एउटा नयाँ लहर चल्छ क्रिस्चियनको नाममा अथवा कुनै कार्यक्रम भइरहेछ कुनै ठाउँमा, अनि इसाईहरूको कार्यक्रम रे, सेमिनार रे, तालिम रे, अथवा रेडियोमा तपाईँले सुन्दाखेरि त्यहाँ चाहिँ ओ यो त क्रिस्चियन कार्यक्रम भन्ने सुन्न थाल्नुहुन्छ, अथवा इन्टरनेटमा टिभीमा कतै तपाईँले चाहिँ त्यो भेट्नुभयो। अब के चाहिँ महत्त्वपूर्ण छ भने उनीहरूले के भन्दैछन् त्यो त सुन्न हामी त्यो छुट्याउनु पऱ्यो, तर के भन्दैछन् मात्र होइन उनीहरूले कुन कुरा चाहिँ भनिरहेका छैनन् त्यो पनि महत्त्वपूर्ण छ। किन यहाँ 3 पटक उनीहरूले चाहिँ इन्कार गर्छन्, इन्कार गर्छन् भनेछ। उनीहरूले चाहिँ कुन कुन सत्यतालाई स्वीकार गर्छ मात्र होइन, कुन सत्यताहरू उनीहरू इन्कार गर्छन् एकदम महत्त्वपूर्ण छ। जस्तो कि यो सच्चाइ भन्ने समूह जुन सल्किरहेको छ चितवनमा, सल्किसक्यो, नवलपरासी इत्यादि सत्सङ पनि भन्छन्, ठुलो ठुलो उनीहरू मैदानमा चाहिँ कार्यक्रमहरू गरिरहेको छ, अनि उनीहरू बाइबल बोक्छन्, येशूको नाम लिन्छन्, पिता परमेश्वर हामी मान्छौँ भन्छन् उनीहरू। अनि उनीहरूले भनेको कति कुराहरू चाहिँ एउटा ख्याल गरेर सुनेन भने चाहिँ अलमल हुनसक्छ, जबकि उनीहरूले के चाहिँ इन्कार गर्दैछ भने मूर्ति पूजा पाप हो भन्ने कुरा उनीहरूले सिकाउँदै सिकाउँदैन। हामीले यहाँ एकजना बहिनीलाई हामीले भेटेको थियौँ, हामी घर घरमा ट्र्याक्स दिँदैथ्यौँ, अनि एकजना यहाँ बहिनीले चाहिँ म सच्चाइमा गएको थिएँ भनेर भन्नुभयो, तर अहिले जान सकेको छैन। तर उहाँ खुल्ला हुनुहुन्थ्यो, हामीलाई विरोध पनि गर्नु भएन, सुन्न चाहनुहुन्थ्यो, आउनुहोस् बस्नुहोस् भन्नुभयो। अनि मैले तुरुन्तै कहाँबाट सुरु गरेँ भने, सच्चाइले एउटा कुरा सिकाउँछ तर बाइबलले त अर्कै कुरा सिकाउँछ, सुन्नुहोस् त बहिनी भनेर मैले चाहिँ प्रस्थान 20 अध्यायबाट चाहिँ पढिदिएँ, तिमीले खोपेको मूर्ति नबनाउनु। तिमीले आफ्नो निम्ति कुनै खोपेको मूर्ति नबनाउनु, अथवा आकाशमा भएको, तल पृथ्वीमा भएको, वा पृथ्वी मनी पानीभित्र भएको कुनै थोकको प्रतिमूर्ति नबनाउनु। तिमीले तिनीहरूलाई दण्डवत नगर्नु र तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीलाई जलन राख्ने ईश्वर हुँ। मलाई घृणा गर्नेहरूका सन्तानहरूलाई तिनीहरूका पुर्खाहरूको अधर्मका निम्ति म तेस्रो र चौथो पुस्तासम्म म दण्ड दिनेछु। अनि मैले भने यहाँ त प्रभुले चाहिँ मूर्ति पूजा गर्नु त परमेश्वरलाई घृणा गर्नुभयो, मूर्ति पूजा गर्नु त परमेश्वरको दण्ड पनि आफूलाई पार्नुभयो भनेपछि ए त्यस्तो लेखा छ बाइबलमा भन्नुभयो। सत्यमा गएको मान्छेलाई सत्य थाहा छैन, किनभने उनीहरूलाई चाहिँ सत्य कुराहरू सिकाएको हुँदैन। उनीहरूलाई ख्रिस्ट विरोधी पनि भनिएको छ। अनि यसको एउटा माने चाहिँ ख्रिस्टलाई नै विरोध गर्नु हो, अनि त्यो सत्य हो। झुटो शिक्षकहरूले चाहिँ प्रभु येशु जो हुनुहुन्छ त्यही हुनुहुन्छ भनेर स्वीकार गर्नु सट्टामा उहाँलाई अर्कै बनाउँछ, खुब आदर दिए जस्तो गर्छ तर अर्कै बनाउँछ, त्यसैले त्यो ख्रिस्ट विरोधी हो। तर अर्को अर्थमा चाहिँ के भने ख्रिस्टको सट्टामा एउटा झुट्टा ख्रिस्ट उनीहरूले पत्याउँदैछन् र प्रचार गर्दैछन्, अनि सच्चाइले त्यस्तै गर्छ। उनीहरूले प्रचार गर्ने येशु ख्रिस्ट अर्कै हो, बाइबलको होइन। त्यो नाम एउटै हुँदैमा हामी छलमा पर्नु हुँदैन। अनि त्यस्तै अरू झुटो शिक्षकहरू पनि त्यस्तै हुन्, उनीहरूले पनि येशुको नाम लिन्छन्, चाहे यहोवाको साक्षी, चाहे चर्च अफ गड, अनि यस्ता समूहहरू जुन नारायणघाटमा छन्। तर उनीहरूले मानेको येशु चाहिँ बाइबलको येशु होइन। किन? किनभने हामी पढ्छौँ उनीहरूले चाहिँ पिता र पुत्रलाई इन्कार गर्छन्, यो 22 पदमा भनेको छ। त्योभन्दा पहिला चाहिँ अझ लेखेको छ येशु नै ख्रिस्ट हुनुहुन्छ भन्ने कुरा उनीहरूले इन्कार गर्छन्। यो भनेको के हो? येशु एउटा मानिसको रूपमा आउनुभयो, साँच्चै नै एउटा मानव रूपमा उहाँ हिँड्नु भएको थियो, एउटा मान्छे नै हुनुहुन्छ भन्ने कुरा चाहिँ धेरैले मान्छन् होइन, किनभने उहाँ देखिने गरिकन इजरायलमा 33.5 वर्षमा हिँड्नु भएको थियो। तर झुटो शिक्षकहरूले चाहिँ के चाहिँ मान्दैन भने त्यो मानव शरीरमा हिँड्ने येशु उहाँ नै परमेश्वरद्वारा चुनिएको मसीह, उहाँकै पुत्र, जिउँदो परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ उनीहरूले इन्कार गर्छन्। अनि त्यसैले उनीहरूले पुत्रलाई इन्कार गर्छन्, अनि पुत्रलाई इन्कार गर्ने बित्तिकै पितालाई पनि इन्कार गर्न पुगिन्छ, किनभने पिता र पुत्र एउटै परमेश्वर हुनुहुन्छ। व्यक्ति चाहिँ दुई फरक हुनुहुन्छ तर सधैँदेखि उहाँ एक हुनुहुन्छ, पवित्र आत्मासँगै, पिता पुत्र पवित्र आत्मा। त्यसैले त्रिएकताको शिक्षालाई इन्कार गर्छन्। प्रभु येशु पुत्र र पिता बराबर परमेश्वर हुनुहुन्छ भन्ने कुरा इन्कार गर्छन्। अनि त्यसैले उनीहरूले पुत्रलाई इन्कार गरेकोले पितालाई इन्कार गर्न पुग्छ, अनि पितालाई इन्कार गर्छ भने त ऊ परमेश्वरको सन्तान होइन, ऊ पिताको सन्तान होइन, अनि त्यसैले उनीहरू चाहिँ शैतानको सन्तान हुन्, उनीहरू झुटो हुन्। अब दोस्रो कुरा, कसरी परमेश्वरको सन्तानहरू चाहिँ यिनीहरूबाट सुरक्षित हुन सक्छन् त? यसमा चाहिँ दुईवटा पक्ष छ, अथवा दुईवटा भाग छ। एउटा चाहिँ मान्छेको जिम्मेवारी पनि छ, अर्को चाहिँ परमेश्वरकै जिम्मेवारी छ। एउटा मान्छेले गर्ने काम छ, अर्को चाहिँ परमेश्वरले नै गर्नुहुने काम छ। कसरी परमेश्वरको सन्तानहरू झुटो शिक्षाहरूबाट सुरक्षित हुन्छन्? मान्छेको भाग चाहिँ के भने, पहिला चाहिँ विश्वास गर्ने नयाँ परमेश्वरको छोराछोरीहरूलाई चाहिँ चेलापनमा हुर्काउनुपर्छ। त्यो चाहिँ यहाँ 24 पदमाबाट हामी सिक्छौँ। 24 पद, यसकारण जुन कुरा तिमीहरूले सुरुदेखि सुनेका छौ त्यो तिमीहरूमा रहिरहोस्। जुन कुरा तिमीहरूले सुरुदेखि सुनेका छौ, देख्नुभयो दुई दुईचोटि भनेको छ, साँचो विश्वासीहरूले सुरुदेखि नै सत्य सिकेका हुन्छन्, सिकाइएको हुन्छ। तपाईँ लाई सुरुदेखि नै सुसमाचारको सत्यता, पिता पुत्र पवित्र आत्माको सत्यता बाइबलीय तरिकाले ढङ्गले चाहिँ सिकाइएको हुनुपर्छ। त्यति मात्र होइन, पवित्र जीवन जिउने सत्यता अनि भविष्यवाणीको बारेमा सत्यता अनि मण्डलीको सत्यता अनि पवित्र आत्मा हामीसँग हुनुहुन्छ भन्ने सत्यता, यी सबै सत्यताहरू चाहिँ सुरुबाट नै सिकाइन्छ अनि यसलाई चाहिँ चेलापनको तालिम भनिन्छ। अनि हामीसँग, मैले आज ल्याउँछु भनेको थिएँ, हामीसँग चाहिँ एक वर्षीय चेलापनको किताब छ अनि चेलापनको किताबमा नेपाली भाषामा पाइने सबैभन्दा महत्त्वपूर्ण किताब त्यही नै हो। तपाईँहरूसँग त्यो छैन भने चाहिँ त्यो किन्नुहोस्। कति पर्छ त्यसको? 300-250। अनि त्यो चाहिँ 250 रुपियाँभन्दा धेरै मूल्यवान छ वास्तवमा। अनि त्यो चाहिँ तपाईँले अध्ययन गर्नुपर्छ, लगेर घरमा राखेर हुँदैन, त्यसलाई अध्ययन गर्नुपर्छ। तपाईँको हरेक दिन बाइबल पढ्ने बेलामा बरु एक पन्ना गर्दै अध्ययन गर्दै जानुहोस्। त्यहाँ एक वर्षको लागि त्यहाँ सामग्री छ अनि त्यो यस्तरी अध्ययन गर्नुपरेको छ हामीले कि अरूलाई सिकाउन सक्ने गरिकन हामीले चाहिँ त्यो जान्नुपर्छ। दाजुभाइहरूले पनि, दिदीबहिनीहरूले पनि, हामी जहिले पनि सिक्ने मात्र हुनु हुँदैन, हामी चाहिँ यसरी सिक्ने हुनुपर्छ कि अरूलाई सिकाउने उद्देश्यले हामीले सिक्नुपर्छ। हामी जहिले पनि बालकहरू मात्र हुँदैन जसलाई चाहिँ दुध मात्र खुवाइनुपर्छ अथवा चम्चाले खुवाइदिनुपर्छ, हामी चाहिँ अरूलाई खुवाउन सक्नेहरू चाहिँ हुनुपर्छ। यो उद्देश्यले चाहिँ हामीले सिक्नै पर्छ अनि यसलाई भनिन्छ चेलापन। हरेकचोटि जब हामी यहाँ जुटिरहेको छौँ, वास्तवमा चेलापनको कार्य गरिरहेको छ, अहिलेको पहिलो दुईवटा सभा, यो सभा पनि। त्यसैले मण्डलीको काम चाहिँ के हो भने चेला बनाउनु हो। सुरुदेखि नै सुनेका छौँ भनेर यूहन्नाले भने। दोस्रो कुरा चाहिँ के भने, सिकाउनेको जिम्मेवारी मात्र होइन, अब सिक्नेको पनि जिम्मेवारी छ। सुन्ने व्यक्ति, यो नयाँ विश्वासीले चाहिँ के गर्नुपर्छ भने त्यो सिकाइएको शिक्षाहरूलाई चाहिँ भित्रीकरण गर्नुपर्छ। त्यो मैले बनाएको शब्द है, भित्रीकरण बुझ्नुहुन्छ, यहाँ भित्र राख्नुपर्छ त्यसलाई, अन्तरीकरण गर्नुपर्छ के भन्ने त्यसलाई। त्यो चाहिँ यहाँ बाहिर मात्र भएर हुँदैन होइन, तपाईँले चाहिँ मात्र गरेर पुग्दैन, यहाँ भित्रै छिर्नुपर्छ यो सत्यताहरू। अघि दुईवटा सभाहरू सिक्यौँ, मेरो पछि लाग, पहिलो परमेश्वरलाई आदर गर, यी कुराहरू चाहिँ यहाँ भित्र छिर्नुपर्छ। अनि अहिले यहाँ हेर्दैछौँ, भित्र छिर्नुपर्छ। भित्र छिर्नु भने के हो? खानेकुरा खाए जस्तो हो। जब तपाईँले चाहिँ रोटी दाल भात तरकारी खानुहुन्छ, तपाईँले मुखमा राख्नुहुन्छ, भित्र जाँदैन त्यो? भित्रीकरण हुँदैन, भित्र जान्छ। भित्र यति जान्छ कि तपाईँको एउटा एउटा कोषमा जान्छ। कसरी जान्छ? पहिला चाहिँ त्यो मिसिएर चाहिँ त्यो रगतमा, रक्त संसारबाट तपाईँको कोषहरूमा चाहिँ जान थाल्छ अनि त्यसैले त तपाईँ चाहिँ स्वस्थ अनि बलियो भइरहन्छ। आत्मिक वचनहरू पनि त्यस्तै हुन्। तपाईँले चाहिँ त्यसलाई चाहिँ यसरी लिनु परेको छ कि तपाईँको पुरै जीवनलाई चाहिँ असर पार्नुपर्छ, त्यसले टाउकोदेखि पैतालासम्म असर पार्नुपर्छ यो शिक्षाहरूले जुन अघि सुन्यौँ र अहिले सुन्दैछौँ। यसलाई चाहिँ भित्रीकरण भन्न सकिन्छ अनि त्यो चाहिँ यहाँ दुई दुई तरिकाले यूहन्नाले चाहिँ जोड दिन्छन्। उसले कसरी भन्छ भने यो 24 पदमा, यसकारण जुन कुरा तिमीहरूले सुरुदेखि सुनेका छौ त्यो तिमीहरूमा रहिरहोस्, तिमीहरूभित्र रहिरहोस्, तिमीहरू यहाँभित्र बास गरिरहोस्। जुन कुरा तिमीहरूले सुरुदेखि सुनेका छौ सो तिमीहरूमा रहिरह्यो भने भनेछ। त्यसैले प्रियहरू, हामी चाहिँ झुटो शिक्षाबाट जोगिन चाहिँ हामी चेलाहरूको रूपमा चाहिँ विकास हुँदै जानुपर्छ। अनि जब यो गरिन्छ, जब यसरी व्यक्तिगत र भित्रीकरण गर्न थालिन्छ परमेश्वरको सत्यताहरूलाई, वचनलाई, है, भनेको मतलब यो भित्रीकरण गर्नु भनेको चाहिँ अब यसले चाहिँ तपाईँको सोचाइलाई असर पार्न थाल्छ। तपाईँ अर्कै प्रकारले सोच्नुहुन्थ्यो पहिला, ओहो त्यसरी म सोच्नु हुँदैन भनेर, अब ठिक तरिकाले सोच्न थाल्नुहुन्छ। तपाईँले चाहिँ सोच एकदमै आफ्नो मनमा जे लाग्यो ठ्याक्कै निर्णय गरिहाल्नुहुन्थ्यो पहिला, ल म यो गर्छु भने गर्छु तर अब चाहिँ हैन म प्रभुको इच्छा खोज्छु यो प्रभुको इच्छा हो कि होइन यो गर्नु यो काम गर्नु त्यहाँ जानु उसँग सम्बन्ध गाँस्नु है म यो पढ्नु उसँग साथी बन्नु यो चाहिँ परमेश्वरको इच्छा हो कि होइन म खोज्छु भनेर जब गर्न थाल्छौँ त्यहाँबाट प्रमाण हो कि अब सुनेको कुरा चाहिँ भित्र छिर्यो भन्ने कुरा अनि जब त्यो गर्न थालिन्छ नि के हुन्छ भने तपाईँ चाहिँ परमेश्वरमा चाहिँ यसरी लक हुन थाल्छ लक होल्ड फास्ट है एकदमै ज्याम हुन थाल्छ खुकुलो होइन हावाले स्वाट के अरे बगाएर उडाएर लान सक्ने खालको होइन है जस्तो कि यो घडी चाहिँ यो किताबमा खुकुलो छ है खसिहाल्छ यो यो चाहिँ राम्रोसँग ए भनिहालेँ नि मैले त्यो राम्रोसँग बसिरहेको छैन यहाँ है तर यदि मैले यहाँ चाहिँ एउटा घडीलाई त गर्नु भएन तैपनि यहाँ छालामा ल यहाँ चाहिँ तर किताबलाई बिगार्न खोजे त होइन मैले तर यहाँ चाहिँ मैले किल्ला ठोकेँ स्क्रु लगाएँ सरी यहाँ पनि स्क्रु लगाएँ है अब मैले यसो गर्दा पनि खस्दैन यो चाहिँ लक भयो होल्ड फास्ट एकदम बलियोसँग टाँसियो यस्तो हुनुपर्छ परमेश्वरमा उहाँको पुत्रमा अनि उहाँको आज्ञाहरूमा यसरी चाहिँ हामी जोडिनु परेको छ सानो सानो चेला यो अनि त्यो कुरा चाहिँ यहाँ 14 पदमा लेखेको छ के 24 पदको अन्तमा लेखेको छ कुनै पदमा यहाँ लेखेको छ पढौँ यसकारण जुन कुरा तिमीहरू सुरुदेखि सुनेका छौ त्यो तिमीहरूमा रहिरहोस् जुन कुरा तिमीहरूले सुरुदेखि सुनेका छौ सो तिमीहरूमा रहिरह्यो भने तिमीहरू पनि पुत्रमा र पितामा रहिरहनेछौ परमेश्वरसँगै टाँसिने तरिका त यो रहेछ परमेश्वरसँग टाँसिने चाहिँ उहाँको शिक्षाहरूलाई लिएर हाम्रो पुरै जीवनलाई चाहिँ प्रभावित हुन दिनु हाम्रो सबै रुचिहरू बद्लिन दिनु हाम्रो विचारहरू बद्लिन दिनु हाम्रो हेराइहरू बद्लिन दिनु यो नै चाहिँ हामी परमेश्वरसँग टाँसिनु हो यो चाहिँ भयो मानवीय मान्छेको जिम्मेवारी सिकाउनेहरूले सिकाउनुपर्छ सिक्नेहरूले लिनुपर्छ दोस्रो चाहिँ झन् महत्त्वपूर्ण भाग छ यो चाहिँ ईश्वरीय भाग हो दुइटै भाग महत्त्वपूर्ण छ एउटा भाग बिना अर्को भाग हुँदैन दोस्रो भाग चाहिँ परमेश्वरको पवित्र आत्माद्वारा नै एउटा विश्वासी चाहिँ झुटो शिक्षकहरूबाट सुरक्षित हुन्छ चेलापनको तालिमद्वारा एउटा विश्वासी झुटो शिक्षाबाट सुरक्षित हुन्छ भने दोस्रोतिर चाहिँ पवित्र आत्माद्वारा एउटा विश्वासी चाहिँ झुटो शिक्षकहरूबाट सुरक्षित हुन्छ अनि त्यो कुरा चाहिँ हामी अब पढ्छौँ कि 20 पद पहिला हामी पढ्नेछौँ यसो गरौँ हामी त्यहाँ पढ्दै जाउँ बरु है एउटा अझै एउटा कुरा मैले यहाँ थपाउँ है त्यो पवित्र आत्माको कुरामा जानु अगाडि 25 पदलाई पनि एकचोटि मनन जब एउटा नयाँ विश्वासीलाई सिकाउन थालिन्छ सत्यताहरू उसले पनि लिन थाल्छ भित्रीकरण गर्न थाल्छ ऊ चाहिँ परमेश्वरमा अब लक हुन थाल्छ एकदमै ज्याम हुन थाल्छ टाँसिन थाल्छ तब के हुन्छ तब चाहिँ उसले आफ्नो जीवनमा मुक्तिको निश्चयताको कुरा चाहिँ उसले अनुभव गर्छ यो चाहिँ 25 पदमा यसरी लेखिएको छ अनि जुन प्रतिज्ञा उहाँले हामीसित बाँध्नु भएको छ त्यो यही हो अनन्त जीवन परमेश्वरले मलाई अनन्त जीवन दिनुभएको छ यो उहाँको प्रतिज्ञा हो भन्ने कुरा चाहिँ उसलाई छर्लङ्ग हुन्छ खै मैले मुक्ति पाएछु कि छैन प्रयास गर्दैछु म खै सक्दो राम्रो हुन खोज्दैछु त्यस्तो खालको भित्तलो खालको विश्वासी होइन यो उसले त निश्चित रूपमा जानेको छ मैले अनन्त जीवन पाएको छु यो परमेश्वरको प्रतिज्ञा हो परमेश्वरमा म छु पुत्रमा छु पितामा छु उहाँ मभित्र हुनुहुन्छ यो शिक्षालाई भित्रीकरण गरेपछि हाम्रो निश्चयता चाहिँ बढ्छ हामी जान्न थाल्छौँ अनि 26 पदमा अब हामी पढ्छौँ तिमीहरूलाई बहकाउनेहरूको विषयमा मैले यी कुराहरू तिमीहरूलाई लेखेको छु तर हो त्यहाँ झुटो शिक्षकहरू छन् तर तिमीहरूलाई सुरक्षा दिने चाहिँ को हुनुहुन्छ 27 पदमा यहाँ उल्लेख छ तर जुन अभिषेक तिमीहरूले उहाँबाट पाएका छौ त्यो तिमीहरूमा रहिरहन्छ र कुनै मानिसले तिमीहरूलाई सिकाउने खाँचो छैन। तर जसरी यही अभिषेकले तिमीहरूलाई सबै कुराको विषयमा सिकाउँछ, यो सत्य हो अनि झुटा होइन, र यसरी जसरी यसले तिमीहरूलाई सिकाएको छ उसरी नै तिमीहरू उहाँमा रहिरह। यहाँ हामी देख्छौँ कि परमेश्वरबाट प्रत्येक विश्वासीले चाहिँ पवित्र आत्मा पाएको छ। यहाँ चाहिँ यो अभिषेक भन्ने शब्द चाहिँ जुन उल्लेख छ दुई दुई पटक, यो चाहिँ पवित्र आत्मा विश्वासीभित्र हुनुहुन्छ भन्ने कुराको सत्यता हो। अनि पवित्र आत्मा हरेक विश्वासीभित्र हुनुभएर सिकाउन उहाँ त्यहाँ आउनुभएको छ। बिस पदमा हेर्नुहोस् त, बिस पद, तर तिमीहरूले उस पवित्र जनबाट अभिषेक पाएका छौ र सबै कुराहरू जान्दछौ। पवित्र आत्मालाई चाहिँ यहाँ अभिषेक भनेको पाइन्छ, अनि म यो कुरा बताउनलाई चाहिँ अलिकति समय लाग्छ, अहिले म गर्दिनँ, अर्को पालि गर्नु पर्ला यो। अनि खालि अहिले छोटकरीमा के भनौँ भने विश्वासीभित्र पवित्र आत्मा हुनुभएकोले नै उसले यो सत्यका कुराहरू जानेको, यो सबै कुराहरू जानेको, उसलाई सिकाइनु पर्छ। तर उसँग पवित्र आत्मा नभएको भए त्यो सिकाएको त उसले लिनै सक्दैन थियो, खै के हो के हो। जस्तो कि यहाँ कतिजना हुनुहुन्छ जसले प्रभु येशूलाई व्यक्तिगत रूपमा पाउनु भएको छैन, अनि यहाँ भनेको कुरा तपाईँले सुन्न त सुन्नुहुन्छ शब्दहरू, तर वास्तवमै तपाईँले जान्न सक्नुहुन्न किनभने तपाईँसँग पवित्र आत्मा छैन। अनि त्यसैले यो कुरा चाहिँ हामी अर्को पालि अध्ययन गर्नेछौँ है, कारण मैले भनेको थिएँ आज एउटा छलफलको मिटिङ गर्नुपरेछ। त्यसैले विश्वासी जन पवित्र आत्माद्वारा पनि झुटो शिक्षकबाट सुरक्षित हुन्छ भन्ने कुरा चाहिँ हामी अर्को पालि अध्ययन गर्न। केही प्रश्न छ तपाईँहरूलाई आज सिकाएको कुराहरू पनि छ, सबैले सोध्न सक्नुहुन्छ। हुन्छ, के गरौँ भने हामी चाहिँ 361 कतिवटा गाउन सक्छौँ मैले त 361 अनि राजासहित मात्रै
यीशु नाम जो अति प्रिय नित्य भज्दै रहनेछु, यीशु नाम जो अति प्यारा दिने चाहने योग्य, तेरे शोकको सागरमा डुब्दा हरेस खाएको बेला यही यीशु नाम सम्झन्छु, आत्मामा धडस पर्दछु। हालेलुया हालेलुया यीशु नामलाई भन्नेछु, हालेलुया हालेलुया नित्य धन्यको भन्नेछु।
3
यीशु नाम अति समर्थी पापको क्षमा हुँदछ, यही सामर्थी नाममा दुष्टको पुरा गर्छ, यीशु नाम शक्तिशाली सारा पृथ्वी खान्दछ, यही नाममा सारा विश्वले एक दिन पुरा देख्नु पर्छ।
प्रार्थना गरौँ। प्रभु तपाईँको अनुग्रहले हामी उत्तम उत्तम तपाईँको सल्लाहहरू, शिक्षाहरू, आज्ञाहरू, चेतावनीहरू, तपाईँको प्रेमको बाणीहरू आज सुन्न पाएका छौँ। तपाईँ पवित्र परमेश्वरको प्रेमलाई चिन्न यहाँ सहायता गर्नुहोस् एक एकलाई जसले मुक्ति पाउनुभएको छैन। अनि प्रभु हामी तपाईँको सानो नानीहरू, छोराछोरीहरू प्रभु हामी सिकेर अरूलाई पनि सिकाउन सक्ने हुन सकौँ, हाम्रो जीवन बदलिने प्रकारले हामी सिक्न सकौँ, साँचो चेलाहरूको रूपमा हामी बढ्न सकौँ। प्रभु जे खाँचो छ हाम्रो जीवनहरूमा गरिदिनुहोस् र जुन कुराहरू अझ हामी बढ्नु छ त्यसमा हामी बढ्न सकौँ, सिकाउने कामहरूदेखि लिएर लिने सिक्ने कामहरूसम्म हाम्रो परिवारहरूमा, हाम्रो नानीहरूको बिचमा हरेकको लागि। अनि साथै धन्यवाद दिन्छौँ प्रेमजी अनि रञ्जन बाजे, उहाँहरूलाई पनि सम्झन्छौँ, सहायता गरिदिनुहोस्, स्थिर राख्नुहोस्। र हराएको जो जो श्रीमानहरू हुनुहुन्छ यहाँ, हरि तामाङ लगायत अरू थुप्रै, प्रार्थना गर्छौँ उहाँहरूलाई पनि कायल पार्नुहोस्, उहाँहरू नष्ट नभएका हुन् प्रभु। अनि हरेस नखाइकन प्रार्थना गरिरहन यहाँ एक एक हामीलाई सहायता गरिदिनुहोस्। धन्यवाद छ हाम्रो छलफलमा पनि हामीलाई बुद्धि दिनुहोस्, सहायता गर्नुहोस् प्रभु येशूको नाममा। हामी आज सबैलाई जय मसीह छ र धेरै धन्यवाद छ तपाईँहरूलाई।